हिजो बेलुकी नेपाली मिति हेर्नलाई, नेपाली डेट हेर्नलाई मैले मेरो मोबाइलमा नेपाली पात्र खोलेँ। खोल्ने बित्तिकै एउटा विज्ञापन आयो, साधु गुरु नेपाल आउँदै। म वचनको परिचय खोजिरहेको थिएँ र साधु गुरुले मेरो ध्यान खिच्न पुग्यो। मैले साधु गुरुको वेबसाइट खोलेर हेर्न थालेँ। हेर्दै थिएँ, वेबसाइटको मेन्युमा बुद्धि भन्ने शीर्षक रहेछ। के रहेछ भनेर क्लिक गरेर यसो हेरेको त साधु गुरुको बुद्धिहरूको उदाहरणहरूले उदाहरणहरूको सङ्कलन रहेछ। तपाईँलाई थाहा छ, बुद्धि प्राप्त गर्नलाई धेरै मानिसहरू साधु गुरुलाई सुन्दो रहेछन्। साधु गुरुको वेबसाइटमा गएर साधुहरूको बुद्धिहरू उनीहरूले सुन्दा रहेछन्। सायद तपाईँ पनि त्यसो गर्नुहुन्छ होला, सायद तपाईँ पनि साधु गुरुलाई सुन्नुहुन्छ होला। ओ, साधु गुरु नै नभएर तपाईँ सायद तपाईँ अरू कसैलाई सुन्नुहुन्छ होला बुद्धि प्राप्त गर्नको लागि। सायद तपाईँ साधु गुरुलाई नभएर साई ग्रेसलाई सुन्नुहुन्छ होला, वा तपाईँको दैनिक उपासनामा तपाईँ जय सेट्टीको भिडियो हेरेर सुरु गर्नुहुन्छ होला। धेरै कति क्रिस्चियनहरूले त आफ्नो डेली डिभोसन नै यस्ता शिक्षकहरूको भिडियोलाई बनाएका छन्। सायद तपाईँको मनमा प्रश्न उठिसकेको छ होला कि त्यसो भए हामीले यस्ता मानिसहरूलाई सुन्ने हुँदैन, साधुगुरु जय सेट्टी जस्ता मानिसहरूलाई अथवा सही ग्रेस जस्ता मानिसहरूलाई हामी सुन्नु हुँदैन? पक्कै पनि होइन, त्यो हामीले सुन्नु हुँदैन भनेर मैले भनिरहेको छैन। तर पनि प्रिय, र हामी कुन कुरालाई सुन्छौँ हामीले ध्यान दिनुपर्ने हुन्छ। हामी हरेक कुरालाई बाइबलले दृष्टिकोणबाट हेर्न जाँच गर्न बोलाइएको छौँ। हामीले परिवार, हाम्रो विवाह सम्बन्ध, सङ्गीत, खेलकुद, स्वतन्त्रता, न्याय, स्वास्थ्य जस्ता जीवनको हरेक पक्षहरूलाई परमेश्वरको वचनको प्रकटित वचनको चस्मा लगाएर हेर्नुपर्छ। यी सबै कुरामा हामी परमेश्वरको वचन अनुसार नै बुद्धिमानी हुने कोसिस गर्नुपर्छ। सो हामी प्रश्न गर्छौँ कि हामी साँचो बुद्धि कसरी प्राप्त गर्न सक्छौँ? यो साँचो बुद्धि कस्तो देखिन्छ? साँचो बुद्धिले कस्तो परिणामहरू ल्याउँछ? हामी याकुब तीन अध्यायबाट आज हेर्दैछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको आफ्नो बाइबलमा याकुब तीन अध्यायलाई पल्टाउनुहोस्। यो नयाँ करारमा पर्दछ, मोटो बाइबल। मैले जस्तो प्रयोग गरिरहेको बाइबल तपाईँको पनि छ भने यसलाई तपाईँले लगभग पृष्ठ सङ्ख्या लगभग 1658 भेटाउनुहुनेछ। तपाईँसँग बाइबल छ भने तपाईँले कृपया आफ्नो बाइबल खोल्नुहोस्, याकुबको पत्र खोल्नुहोस् र आफ्नो काखमा राख्नुहोस्। बाइबल वचन प्रचार भइरहेको, जहाँबाट वचन प्रचार भइरहेको छ त्यही खोल्नु होला। कृपया यतिखेरको समयमा कति मैले देख्ने गरेको छु, कतिजना मानिसहरू सङ्गतिको समय वचन सुनिरहेको समयमा आफ्नो बाइबल रिडिङ गरिरहेको छ, आफूले पढ्नुपर्ने कुरा छुटाइरहेको हुन्छ र पढिरहेको हुन्छ। यदि तपाईँ ती व्यक्तिहरूमध्ये पढ्नुहुन्छ भने कृपया त्यसो नगर्नु होला। म चाहन्छु, हामी चाहन्छौँ, हाम्रो चर्चको इच्छा यही छ कि तपाईँले बाइबल खोल्नुहोस्, आफ्नो काखमा राख्नुहोस् र याकुबको पत्रलाई पल्टाउनुहोस्। तीन अध्यायको 13 पदलाई हामी 13 18 पदसम्म हेर्नेछौँ। तपाईँसँग बाइबल छैन भने पनि तपाईँले दायाँ बाहिर हेर्न सक्नुहुन्छ, हामीसँग सायद केही बाइबलहरू उपलब्ध छन् होला, तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यद्यपि ती बाइबल हामीले चर्चको ट्याग लगाएको छैनौँ, तर तपाईँले चर्चको बाइबल प्रयोग गरिराख्नु भएको छ भने तपाईँले त्यो बाइबल फर्काउनु पर्ने हुन्छ। यदि तपाईँसँग बाइबल छैन भने तपाईँले हाम्रो तर्फबाट उपहारस्वरूप लान सक्नुहुन्छ, तर तपाईँले हामीलाई थाहा दिनुपर्ने हुन्छ कि तपाईँले बाइबल लाँदै हुनुहुन्छ भनेर। मलाई लाग्छ तपाईँहरू सबैजनाले याकुब तीन अध्यायलाई भेटाइसक्नु भएको छ। हामी तीन अध्यायको 13-18 पदसम्म हेर्नेछौँ। म पढ्दैछु, कृपया तपाईँहरू सबैले आफ्नो कान मतिर लगाउनु होला, आफ्नो आँखा तपाईँको काखमा खोलिएको बाइबलतिर लगाउनु होला। याकुब तीन अध्यायको 13-18 पद। तिमीहरूमध्ये बुद्धिमान र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्। तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर र सत्यतालाई झुटा नबनाऊ। यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन, तर यो त सांसारिक, अनात्मिक र सैतानिक हो। किनकि जहाँ डाहा र स्वार्थपूर्ण अभिलाषा हुन्छ त्यहाँ भाड मैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ। तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले फलले भरिएको पक्षपात रहित र कपट रहित हुन्छ। शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्। याकुब 3:13-18 हामी दुई किसिमका बुद्धिहरू देख्दछौँ, दुई किसिमका बुद्धिहरू, पहिलो झुटो बुद्धि र दोस्रो साँचो बुद्धि। सो झुटो किसिमको बुद्धि छ त्यहाँ र साँचो किसिमको बुद्धि छ। कसैले यसलाई झुटो बुद्धिलाई सांसारिक बुद्धि, पार्थिव बुद्धि, तल बाटोको बुद्धि भनेर भन्छन् भने साँचो बुद्धिलाई स्वर्गीय बुद्धि, आत्मिक बुद्धि र माथिबाटको बुद्धि भन्छन्। सो अकर्डिङ टु जेम्स देयर आर टू kinds of wisdom, according to James chapter 3, verses 13 to 18. So there are two kinds of wisdom. First, false wisdom, pseudo wisdom, false wisdom, and second, true wisdom. So those are the two points for our sermon this morning. So, I mean, here are two Buddha ma raera aaja bachan hernechhau. Pahilo, jhuto buddhi, ra tespachi, sancho buddhi. Pahilo, jhuto buddhi. Tara yaha ma savdhani garauna chahanchu, aajako bachan ma dherai उपबुद्धाहरू हुनेछन्। उपबुद्धा मुनि उपबुद्ध 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 धेरै उपबुद्धाहरू हुनेछन् र कृपया ध्यान दिनुहोला। दुईवटा केवल दुईवटा बुद्धाहरू त दुईवटा बुद्ध मुनिहरू धेरै उपबुद्धाहरू। ओके, पहिलो झुटो बुद्धि। हामीलाई थाहा छ, हामीले यो अगाडि वचन हेर्दै थियौँ कि याकुबले त्यो चर्चमा भएका केही शिक्षक बन्न खोज्नेहरूलाई सम्बोधन गरिरहेका थिए। जिब्रोलाई बसमा राख्ने विषयमा याकुबले योभन्दा अगाडि पनि केही बताइरहेका थिए। सो त्यतिखेरको चर्चमा केही मानिसहरू थिए जसले आफूलाई बुद्धिमान शिक्षक भएको दावी गरिरहेका थिए, तर उनीहरूले जिब्रोलाई दुरुपयोग गरिरहेका थिए र जिब्रोहरूलाई अरूलाई निर्माण गर्नको निम्ति नभएर अरूहरूलाई चोट पुर्याउनको निम्ति उनीहरूले प्रयोग गरिरहेका थिए। सो तिनीहरू आफूलाई थाहा भएको कुरालाई लिएर, आफ्नो ज्ञानलाई लिएर उनीहरूले घमण्ड गरिरहेका थिए। तिनीहरूको जिब्रो नियन्त्रण बाहिर थियो। सो याकुबले प्रत्युत्तरमा एउटा प्रश्नसँगै आफ्नो ओकला त्यसरी सुरु गर्छन् कि पत्थेर तिमीहरूमध्ये बुद्धिमान र ज्ञानी को छ, हात उठाओ, रेज योर ह्यान्ड्स। सो मानौ तपाईँले याकुबको च्यालेन्जलाई स्वीकार गर्नुभयो र आफ्नो हात उठाउनु भयो, हेर आएँ म यहाँ छु। अब याकुबले बुद्धिको जाँच गर्नको लागि तपाईँलाई के गर्न लगाउँछ भने तपाईँ आशा गर्नुहुन्छ? याकुबले तपाईँलाई अब के भन्छन् होला? मलाई तिम्रो डिग्री देखाऊ, मलाई तिम्रा केस देखाऊ, कतिको फुलेको छ। बुद्धिमानी मानिसको कपाल फुलेको हुन्छ होइन, सेतै भएको हुन्छ। अथवा याकुबले तपाईँलाई के भन्छ होला, के तिमीलाई पूर्व नियुक्तिको सिद्धान्तको बारेमा थाहा छ? डु यु नो द डक्ट्रिन अफ जस्टिफिकेसन? वा याकुबले सायद तपाईँलाई यसो भन्छ होला होइन कि यो पहेँले हल गर्नुहोस्, सेती गाई पानी खान गई, फर्केर आउँदा राति भई, के हो? वा तपाईँले सापेक्षतावादको रिलेटिभिजम होइन त्यसको नियम मलाई बुझाउनुहोस्। होइन, याकुबले तपाईँले मलाई यस्तो खालको प्रश्नहरू गर्ने छैनन्, यस्तो खालको कुराहरू गर्न लगाउने छैनन्। याकुब एक व्यावहारिक ईश्वरशास्त्री हुन्। याकुबले तपाईँ र मबाट यस्तो कुरा चाहन्छन् र याकुब भन्छन् तिमीहरूमध्ये कोही बुद्धिमानी छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्नो कामहरू देखाओस्। सो यदि तपाईँ बुद्धिमान, आफूलाई बुद्धिमानी ठान्नुहुन्छ भने, तपाईँ ज्ञानी र समझदार आफूलाई ठान्नुहुन्छ भने, याकुब भन्दैछन् व्यवहारमा देखाओ। सिद्धान्तको एउटा सिद्धान्तको माध्यमबाट होइन, तर जीवनको माध्यमबाट, किनकि बुद्धिको मार्ग आज्ञाकारिताको जीवनको मार्ग हो। सो याकुबको अनुसार बुद्धिमान व्यक्ति एक नम्र व्यक्ति हो। सो एकजना प्रभु गजन केन ह्युजले पनि यसरी भनेका छन् कि विनम्रता बुद्धिको नैतिक विशेषता हो। तर हामीले सोध्नुपर्ने प्रश्न भनेको नम्रता भनेको के हो? त्यसो भए यदि बुद्धिमानी मानिस नम्र व्यक्ति हो भने, बुद्धिमानी मानिसको उसको बुद्धि नम्र जीवन र असल काम र देखिन्छ भने हामी बुझ्नुपर्ने कुरा भनेको नम्रता भनेको के हो, नम्रताको अर्थ के हो, पहिले यो के होइन भनेर हामी जानौँ। नम्रताको अर्थ कमजोर, कातर वा निर्णय लिन नसक्ने हुनु होइन। मसा संसारकै नम्र मानिस मानिन्छन्, तर पनि मसा एक स्ट्रङ होइन व्यक्तित्व भएका मानिस थिए। सायद मसाले 10 आज्ञा लेखेको शिलापाटी फुटाएको तपाईँलाई याद छ होला। हाउ क्यान इट बी सो हम्बल पर्सन येट ब्रेक द ट्याब्लेट्स अफ स्टोन्स, होइन? कसरी नम्र व्यक्तिले कसरी त्यो गर्न सक्छ? सो नम्रताको अर्थ आत्मविश्वासको कमी हुनु, लजालुपन वा इन्ट्रोभर्ट पर्सनालिटी भन्छ नि, अन्तर्मुखी व्यक्तित्व हुनु पनि होइन। हाम्रो समाजले बिस्तारै बोल्नेलाई, झुकेर बोल्नेलाई, सफ्ट बोल्नेलाई, नरम बोल्नेलाई नम्र मान्छ। कस्तो नम्र रहेछ फलाना त। तपाईँलाई याद होस्, नरम बोली भएको मानिस सबैभन्दा घमण्डी हुनसक्छ। त्यसो हो भने नम्रता भनेको के हो त? नम्रता भनेको परमेश्वर को हुनुहुन्छ र हामी को हुँ भन्ने स्वीकार हो। एक नम्र व्यक्तिले यो विश्वास गर्दछ कि परमेश्वर सार्वभौम हुनुहुन्छ, उहाँ सबै थोकको नियन्त्रणमा हुनुहुन्छ। त्यसैले जीवन अनुचित लाग्दा पनि, लाइफमा फेयर भएको जस्तो लाग्दा पनि, फेयर नभएको जस्तो लाग्दाखेरि पनि क्रुसको कारण परमेश्वरमा भरोसा गर्न इच्छुक हुन्छ। नम्र व्यक्ति सधैँ यस सत्यताबाट नम्र भनिरहन्छ कि ऊ अनुग्रहद्वार उद्धार भएको एक व्यक्ति हो। यदि तपाईँ नम्रताको जीवनद्वारा आफ्नो बुद्धि देखाउन सक्नुहुन्न भने याकुबको अनुसार तपाईँ वास्तवमा बुद्धिमान व्यक्ति हुनुहुन्न। सो प्रिय मित्रहरू, तपाईँ धेरै जानकार व्यक्ति हुन सक्नुहुन्छ, तपाईँलाई धेरै किताबी ज्ञानहरू, तपाईँसँग किताबी ज्ञानहरू हुनसक्छ, तर पनि तपाईँ अझै मूर्ख हुन सक्नुहुन्छ। तपाईँ परमेश्वरको बारेमा धेरै जान्न सक्नुहुन्छ तर उहाँमा भरोसा नगर्न सक्नुहुन्छ। हाम्रो थाहा छ रुख यसको फलबाट चिनिन्छ। एक सच्चा बुद्धिमानी र समझदार व्यक्ति उसको असल जीवन र नम्रतापूर्ण कामहरूद्वारा चिनिन्छ। यदि होइन भने त्यो व्यक्तिको बुद्धि झुटो बुद्धि हो। त्यसो भए यो झुटो बुद्धि व्यवहारिक रूपमा कस्तो देखिन्छ? यसको विशेषताहरू के हुन्? झुटो बुद्धिको विशेषताहरू हामी पद 14 देख्दछौँ। तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषण छन् भने ती कुरामा अभिमान नगर र सत्यतालाई झुटा नबना। सो झुटो बुद्धिको विशेषताहरू यहाँनिर दुईवटा छन्। पहिलो भनेको कटु ईर्ष्या। यो भनेको के हो? म तपाईँलाई एउटा उदाहरण दिन चाहन्छु। फेरि पनि मेरो छोराको उदाहरण, इथनले खालि कार किनिमाग्छ, खेलाउने कार। हामी उसलाई अर्को क्रिसमससँगसम्म तिमीले पर्खिनुपर्ने हुन्छ भन्छौँ, तर ऊ मान्दैन। सो बारबाट बाहिर निस्किने क्रममा इथनले अरू नानीहरूको हातमा कारहरू देख्छ र इथन डाहामा जल्न सुरु गर्छ। सो उसले आफूले चाहेको चिज अरू कसैको हातमा देख्दाखेरि, जुन आफूसँग हुँदैन, ऊ जलन हुन्छ, उसमा जलन हुन्छ। सायद हामीसँग पनि यस्ता इच्छाहरू छन् होला जुन परमेश्वरले अहिले हुन्न भनी भन्नुभएको छ होला। हामीसँग इच्छाहरू हुनु गलत होइन, पैसा कमाउनु र आफूले चाहेको कुराहरू खरिद गर्नु खोज्नु यो कुनै गलत काम होइन, यो पापमय नै हुन्छ भन्ने छैन। तर पर्खन नचाहने र अरूको सम्पत्ति र सम्बन्धहरू हेरेर यो राल काट्नु भनेको ईर्ष्या हो, कटु ईर्ष्या हो। ईर्ष्याले हामीलाई अरूको दुःखमा शोक गर्नुको सट्टा हाँस्ने बनाउँछ। ईर्ष्याले हामीलाई अरूहरूलाई प्रेम गर्न दिँदैन। सो बच्चा आफ्नो खेलाउनमा तबसम्म मात्र खुसी हुन्छ जबसम्म उसले अरूको हातमा खेलाउन देख्दैन। अरू केटाकेटीहरूसँग भएको खेलाउन देख्ने बित्तिकै एउटा बच्चा संसारको दुःखी मानिस बन्छ। भर्खरै मैले कतै तपाईँको जीवनलाई त वर्णन गरिनँ कि तपाईँ अरूसँग कि तपाईँ अरूसँग जे छ र जुन कुरा तपाईँसँग छैन त्यसको तपाईँ ईर्ष्या गर्नुहुन्छ कि तपाईँ कार्यस्थल विद्यालय र घरमा हुने मानिसहरूको ईर्ष्या गर्नुहुन्छ कि तपाईँ अरूको नक्कल गर्न खोज्नुहुन्छ उनीहरूलाई जित्न चाहनुहुन्छ चाहे यसले चोरी डकैतीतर्फ डोर्याउँछ भने पनि वा चर्चभित्रको सम्बन्धलाई पारिवारिक सम्बन्धहरूलाई समेत भातङ्ग पारिदिन्छ भने पनि सुप्रियहरू ईर्ष्याका पापहरूबारे हामी होसियार हुनुपर्छ ईर्ष्याको पापबारे हामी होसियार हुनुपर्छ ईर्ष्याले तपाईँको खराब चरित्र मात्र प्रकट गर्दैन तर तपाईँको खराब हृदयलाई प्रकट गर्दछ ईर्ष्या गर्ने व्यक्ति आत्मामा रोग लागेको व्यक्ति हो सो याद गर्नुहोस् यो पुरानो पाप हो यो पुरानो रोग हो यो आदम र हव्वाले निषेधित फलको लालच गरेर यसलाई विद्रोहको बाटो अपनाएर खाए फलस्वरूप परमेश्वर र मानिस र मानिस बिचको सम्बन्ध टुट्यो आजको दिनमा धेरै सम्बन्धहरू ईर्ष्याको कारण टुट्न पुगेका छन् डाहाको कारण टुट्न पुगेका छन् अनि यो बुद्धि साँचो बुद्धि होइन दोस्रो यसको यो झुटो बुद्धिको हामी विशेषता हेर्दैछौँ कस्तो देखिन्छ व्यावहारिक रूपमा झुटो बुद्धिले ईर्ष्या गर्दो रहेछ दोस्रो झुटो बुद्धिको विशेषता स्वार्थी अभिलाषा यही खण्डमा छ ईर्ष्याको सम्बन्ध स्वार्थी अभिलाषासँग हुन्छ सो मेरा दुई छोराहरू हरेक दिन बढिरहेका छन् हरेक दिन ठुलो भइरहेका छन् हेर्दा हेर्दै ठुलो भइसके तर तिनीहरू सँगसँगै तिनीहरूको पापहरू पनि बढिरहेका छन् सो इथन र नेथन दुबईले कुनै न कुनै कुरामा झगडा गर्न थालिसकेका छन् एकपल्ट के भयो भने नेथनसँग ब्रेड थियो रोटी थियो जुन इथनले खान चाहन्थ्यो इथनले नेथनबाट रोटी खोज्ने दाउमा आफ्नो हात अगाडि बढायो इथन नजिक आएको देखिरहेको थियो नेथनले र नेथनले रोटी हतार हतार भुइँमा फ्यालिदियो यो कस्तो खालको एटिच्युड थियो तपाईँलाई थाहा छ यो भनेको यदि मैले खाना पाइनँ भने कसैले पनि तिमीले पनि खाना पाउँदैनौ त्यो खालको एटिच्युड थियो त्यो वाला एटिच्युड थियो सुप्रियहरू यसलाई हामी के भन्छौँ स्वार्थी अभिलाषा सायद तपाईँ पनि त्यस्तै भन्नुहुन्छ होला इफ आई डोन्ट गेट इट नोबडी सुड गेट इट यदि मैले पाइनँ भने कसैले पनि पाउनु हुँदैन यदि म खुसी छुइनँ भने कोही पनि खुसी हुँदैन सो ईर्ष्या र अभिलाषा झुटा बुद्धिका विशेषताहरू हुन् र तपाईँलाई थाहा छ यी ईर्ष्या र अभिलाषा कहाँ बास गर्छ यो मानिसको हृदयमा बास गर्छ मानिसको हृदयमा बास गर्छ हिजो आज तपाईँले हृदयलाई सुन्नुहोस् होइन भन्ने सिकाउने प्रेरक वक्ताहरू जताततै पाउनुहुन्छ तपाईँलाई के लाग्छ यो वचन खण्डका प्रकाशमा कि हामीले हाम्रो हृदयलाई सुन्नु यसलाई पछ्याउनु ठिक हुन्छ मलाई लाग्छ ठिक हुँदैन हाम्रो हृदयले हामीलाई नेतृत्व गर्नु हुँदैन हाम्रो हृदयमा ईर्ष्या र अभिलाषाले बास गर्छ क्याल्भिनले भने चाहिँ हाम्रो हृदय एउटा मूर्ति उत्पादन गर्ने कारखाना हो हाम्रो हृदयले हरेक दिन मूर्तिहरू उत्पादन गरिरहेको हुन्छ र ईर्ष्या र स्वार्थी अभिलाषा हाम्रो हृदयमा बास गर्ने मूर्तिहरू हुन् हामीसँग हृदयको समस्या छ सो यदि तपाईँ आज बिहान ख्रिस्टको चेला हुनुहुन्न भने मैले तपाईँलाई तपाईँको पनि हृदयमा समस्या छ भनेर विश्वस्त गर्नु आवश्यक छैन जस्तो लाग्छ किनकि तपाईँलाई थाहा छ कि स्वार्थ र ईर्ष्या तपाईँको जीवनको पनि वास्तविकता हुन् तर तपाईँलाई थाहा होस् कि ख्रिस्टियनहरू पनि यी पापहरूसँग सङ्घर्ष गर्छन् तर तपाईँले थाहा पाउनुपर्छ कि स्वार्थ र ईर्ष्या केवल यो नैतिक समस्याहरू मात्र होइनन् तर यिनीहरू त ईश्वरीय समस्याहरू हुन् गड प्रब्लम्स हुन् यिनीहरू खालि मोरल इस्युज होइनन् गड इस्युज हो ईर्ष्या र डाहा र स्वार्थ अभिलाषा हामी एकअर्कासँग यसकारण समस्या छौँ हामी एकअर्कासँग एकअर्कासँग सम्बन्धमा यसकारण हामी समस्यामा छौँ किनभने हामी परमेश्वरसँग पहिले समस्यामा छौँ त्यसकारण हामीले तपाईँले मैले हाम्रो तेर्सो हाम्रो समस्या समाधान गर्न पहिले हाम्रो ठाडो समस्या परमेश्वरसँगको समस्या समाधान गर्नु जरुरी हुन्छ तपाईँ येशु ख्रिस्टद्वारा परमेश्वरसँग मिलापमा आउन जरुरी छ सुप्रियहरू यदि तपाईँ आफू ज्ञानी भएको दावी गर्नुहुन्छ वा येशु ख्रिस्टमा विश्वास गर्नुहुन्छ जो परमेश्वरको नजरमा बुद्धिमान बन्न संसारको नजरमा मूर्ख बनिसकेको छ तर परमेश्वर यस संसारका मानिसहरूसँग व्यवहार गर्ने उहाँको तरिकामा तपाईँ विश्वास गर्न इच्छुक हुनुहुन्न। यसैले तपाईँ अरूको जीवन र सफलता र प्रगतिको ईर्ष्या गर्नुहुन्छ भने तपाईँसँग झुटो विश्वास छ, तपाईँसँग झुटो बुद्धि छ। याकुब भन्छन् पद 14 तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर र सत्यतालाई झुट नबनाऊ। सो अर्को शब्द भन्नुपर्दा यदि तपाईँ परमेश्वरको न्याय नभएको जस्तो लापरवाही तरिकाले बोल्नुहुन्छ भने परमेश्वरको न्याय र पवित्रताको बारेमा तपाईँ कुरा गर्न तपाईँले छाडिदिनुहोस्। त्यसो भए याकुब त्यही भन्दैछ यहाँ, यदि तपाईँ जो हुनुहुन्छ र तपाईँसँग जे छ त्यसमा तपाईँ गर्व गरिराख्नु भएको छ भने ख्रिस्टको क्रुसलाई लिएर गर्व गर्ने कुराहरू छोडिदिनुहोस्। यदि तपाईँ अरूको सम्पत्ति र सम्बन्धको ईर्ष्या गर्नुहुन्छ भने तब परमेश्वरको प्रेम र दयाको बारेमा कुरा गर्न छाड्नुहोस्। याकुब भन्दैछ किनकि तपाईँ सत्यतालाई झुटमा परिणत गर्दै हुनुहुन्छ। तपाईँको मुख बोली र तपाईँको व्यवहार मिलिरहेको छैन। त्यस कारण म्याथ्यु हेनरी भन्छन् कि साँचो सिद्धान्त वा कट्टरपन्थी शिक्षाको निम्ति तपाईँको जोस अनि समर्पणताले तपाईँलाई यदि अरूलाई घृणा गर्ने र तिनीहरूको विरुद्धमा आफ्नो हृदयको जलन देखाउने बनाइरहेको छ भने यो तपाईँको विश्वासको स्वीकारको लागि शर्म र ख्रिस्टियन मतको पूर्ण विरोध हो। यसरी सत्यतालाई झुटा नबनाउनुहोस्। सो प्रियहरू, यदि तपाईँको पुस्तक अध्ययनले, किताब ज्ञानले, ईश्वरशास्त्रीय ज्ञानले तपाईँलाई अन्य मानिसहरूभन्दा स्मार्ट र उच्च महसुस गराउँदैछ भने तपाईँले चार्ल्स स्पर्जनका यो चेतावनीलाई जहिले पनि ध्यान दिनुपर्छ। चार्ल्स स्पर्जनले आफ्नो विद्यार्थीलाई जहिले पनि यसरी भन्ने गर्नुहुन्थ्यो, यहाँहरूलाई थाहा छ, धेरै पुस्तकहरू पढ्नुहोस् तर बाइबल अनुसार जिउनुहोस्। धेरै पुस्तकहरू पढ्नुहोस् इट्स गुड तर बाइबल अनुसार जिउनुहोस्, परमेश्वरको वचन अनुसार जिउनुहोस्। सो स्वार्थ र अभिलाषा यो झुटा बुद्धिका चरित्रहरू विशेषताहरू हुन्। यस्तो किसिमको बुद्धि कहाँबाट आउँछ? यो स्वार्थ र अभिलाषा हाम्रो जीवनमा कहाँबाट आउँछ? यसको स्रोत के हो? पद 15 हामीलाई बताउँदछ झुटा बुद्धिको स्रोत, यसको विशेषता हामीले चरित्र हेरिसक्यौँ, हामी स्रोत हेर्दैछौँ। पक्कै पनि यसको स्रोत परमेश्वर हुनुहुन्न, किनकि याकुबले भन्दैछन् 15:15 यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन। डन्ट बी कन्फ्युज, यो बुद्धि स्वर्गबाट आउँदैन अथवा स्वर्गमा बस्नु नै पिताबाट आउँदैन, परमेश्वरबाट आउँदैन, किनकि बाइबलको परमेश्वर पवित्र र सिद्ध हुनुहुन्छ, उहाँबाट कुनै पनि खराब र दुष्ट कुरा आउँदैन। तपाईँलाई थाहा छ याकुबले 1:17 के भनेका थिए? हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ, बदलिरहने छाया जस्तो उहाँमा कुनै हेरफेर हुँदैन। त्यसो भए यो झुटो बुद्धि स्वार्थ अभिलाषा कटु ईर्ष्या कहाँबाट आउँछ? पद 15 हेर्नुहोस् न, 15 खण्ड खलाई, तर यो त सांसारिक, अनात्मिक र सैतानिक हो। सो झुटो बुद्धि तीन स्रोतहरूबाट आउँदो रहेछ, पहिलो संसार, दोस्रो शरीर र तेस्रो सैतान। सो झुटो बुद्धि, ईर्ष्या र स्वार्थ अभिलाषा पहिलो संसारबाट आउँछ। ईर्ष्या र स्वार्थी अभिलाषा संसारबाटको, संसार ईर्ष्या र अभिलाषाको घर भनेर चिनिन्छ। पास्टर जोन म्याकथरले भने चाहिँ यस्तो बुद्धि सांसारिक बुद्धि हो, किनभने यो बुद्धि वर्तमान समय र परिधिको भौतिक संसारमा सीमित छ। मानिसले आफ्नो आफैले सिद्धान्त बनाउन, पत्ता लगाउन र पुरा गर्न सक्ने कुराहरूमा यो बुद्धि सीमित छ। यसमा परमेश्वर र परमेश्वरका चिजहरूको लागि कुनै स्थान छैन, यसमा आत्मिक सत्यता वा प्रकाशको लागि कुनै ठाउँ छैन। यो एक किसिमको बन्द प्रणाली हो, इट्स अ क्लोज सिस्टम, म्याकथर भन्नुहुन्छ। यो बुद्धि संसारबाट आउँछ। दोस्रो, यो बुद्धि शरीरबाट आउँछ। शरीरले मानिसको पापी स्वभावलाई जनाउँदछ। यहाँ अनात्मिक भनेको छ, यसको अर्थ यो शारीरिक हो, यो शरीरबाट आउँछ। सो बाइबल अनुसार मानिस पूर्ण रूपमा भ्रष्ट छ, पूर्णतया भ्रष्ट छ। मानिसको जीवनको हरेक पक्ष पाप र पतनद्वारा प्रभावित छ। मानिसको हृदय, मानिसको मन, मानिसको इच्छा र विवेक पापबाट प्रभावित छ। मानिसले परमेश्वर बाहेक सबै कुरालाई प्रेम गर्छ। मानिसलाई परमेश्वर बाहेक सबै कुरा लगभग थाहा हुन्छ, उसलाई गणित थाहा हुन्छ, उसलाई राजनीति थाहा हुन्छ। प्रत्येक भ्रष्ट मानिसलाई एउटा कुरा गर्न आउँछ, हरेक पतित पापीलाई एउटा कुरा गराउँछ, सबैलाई स्वार्थी बन्न। हरेक पापी आफ्नै नजरमा बुद्धिमान हुन्छ र स्वार्थ, अभिलाषा, यो कटु ईर्ष्या यो शरीरबाट आउँछ। यसको अर्थ उद्धार नपाएका मानिसहरूको जीवनमा देखिने यो चरित्रहरू हुन्। झुटो बुद्धि भ्रष्ट पतित मानिसको दिमागबाट आउँछ। तेस्रो, यो शैतानबाट आउँछ। शैतान सबै खराबीको जड हो, शैतान सबै खराबीको स्रोत हो। कटु ईर्ष्या र स्वार्थी अभिलाषा शैतानबाट जन्मेको जुम्ल्या सन्तान हुन्। शैतानले परीक्षामा परेकाहरूलाई सधैँ बुद्धिको प्रतीक्षा गरेका हामी पाउँछौँ। उसले मानिसहरूलाई परमेश्वरको वचनमाथि शङ्का गर्न र उसलाई उसको परमेश्वरको वचनमाथि प्रश्न उठाउन र शैतानको कुरामाथि विश्वास गर्न उस्काइरहेको हुन्छ। र आदम र अब्बा यसको प्रमुख उदाहरणहरू हुन्, हामीलाई थाहा छ। सो झुटो बुद्धि तिनवटा स्रोतहरूबाट आउँछ, यो संसारबाट आउँछ, यो शरीरबाट आउँछ र यो शैतानबाट आउँछ। र प्रियहरू, हामी ख्रिस्टमा विश्वास गर्नेहरू यी तीन शत्रुहरूको विरुद्धमा युद्ध गर्न बोलाइएका छौँ। हाम्रो हरेक दिन हाम्रो फाइट मासु र रगतको विरुद्धमा होइन, तर संसार, शरीर र शैतानको विरुद्धमा हुँदछ। हरेक दिन हामीले उत्तम लडाइँ लड्नै पर्छ, यो झुटो बुद्धिको विरुद्धमा हामी लड्नै पर्छ। यदि तपाईँ संसार, शरीर र शैतानसँग हाम्रो युद्ध सम्बन्धी थप जान्नु चाहनुहुन्छ भने, तपाईँ अझै पढ्न चाहनुहुन्छ भने, म तपाईँलाई मेज मेकनोलले लेख्नुभएको यो पुस्तक, युद्ध पुस्तक पढ्न लाउँछ दिन चाहन्छु। यो पुस्तक पछाडि टेबलमा उपलब्ध छ। यस पुस्तकले हाम्रो युद्धको बारेमा, संसार, शरीर र शैतान, यी तिनवटा हाम्रो शत्रुहरूको बारेमा एकदमै राम्रोसँग बताइदिएको छ, जससँग हामी हरेक दिन लड्ने पनि हुन्छ। सो युद्ध पुस्तक पछाडि छ, तपाईँले लिनुहोला, एकदमै राम्रो डिस्काउन्ट प्राइसमा तपाईँले चर्चमा पाउनुहुन्छ। तपाईँले विमल भाइलाई सम्पर्क राख्न सक्नुहुन्छ। ओके, झुटो विश्वास हामीले चरित्र हेऱ्यौँ, झुटो विश्वास को स्रोतलाई पनि हामीले हेरिसक्यौँ, र झुटो विश्वासको फललाई हामी हेरौँ। यो यसले कथातिर डोऱ्याउँछ, सरी, झुटो बुद्धिको फलहरू हामी हेर्नेछौँ। पछोर हेर्नुहोस् न, किनकि जहाँ डाहा र स्वार्थपूर्ण अभिलाषा हुन्छ तब के हुन्छ, त्यहाँ भाड मैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ। तपाईँ विचार गर्नुभयो झुटो बुद्धिको परिणाम के हुन्छ, डाहा र स्वार्थपूर्ण अभिलाषा, भाड मैलो र हरेक किसिमको भ्रष्ट काम झुटो बुद्धिका फलहरू हुन्, परिणामहरू हुन्। सो पहिलो यहाँहरू हामी भाड मैलो सो सांसारिक मानव झुटो बुद्धिले भाड मैलो उत्पन्न गर्छ। भाड मैलो भन्नाले समाजमा अथवा समुदायमा शान्ति र सद्भावको सट्टा अनेकता, अशान्ति र अन्यलतालाई यसले प्रवर्तन गर्दछ। यसले अनेकता ल्याउँदछ, यसले समुदायमा अशान्ति ल्याउँदछ। झुटो बुद्धिले जब तपाईँ ईर्ष्या र डाहा गर्नुहुन्छ, त्यो ईर्ष्या र डाहाले त्यो समुदायलाई बिगार्दछ, समुदायलाई डिस्टर्ब गर्दछ। दोस्रो, हरेक किसिमको भ्रष्ट काम यसले निम्ति आउँदछ। सो सांसारिक बुद्धिले हरेक किसिमको भ्रष्ट काम, हरेक किसिमको भ्रष्ट काममा के पर्छ, यसमा हरेक किसिमको भ्रष्ट कामहरू पर्दछ। जस्तै व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, तन्त्र मन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपना, फुट, गुटबन्दी, डाहा, पियकटपन, अश्लील मजा र यस्तै अरू। यो स्वार्थी अभिलाषा र कटु ईर्ष्याले पैदा गर्ने फलहरू हुन्। जब तपाईँ एक व्यक्तिको, अरू कसैको सम्बन्धलाई लिएर तपाईँ डाहा गर्नुहुन्छ, यसले व्याविचारतर्फ डोर्याउँछ, यसले अपवित्र जीवनतर्फ डोर्याउँछ, जब तपाई अरूको धन सम्पत्ति कुनै पनि थोकको तपाईँ डाहा गर्नुहुन्छ, यसले ईर्ष्या, क्रोध, स्वार्थीपनातर्फ, फुट्सतर्फ डोर्याउँदछ। यदि तपाईँ आफ्नो सम्बन्धहरूमा तपाईँ यदि आफ्नो सन्तुष्टि तपाईँले भेटाइराख्नु भएको छैन भने यसले अश्लील मजातर्फ डोर्याउँछ। सो यो सांसारिक यो झुटो बुद्धिले हरेक किसिमको भ्रष्ट कामहरू पैदा गर्दछ। सो मित्रहरू, डाहा र स्वार्थीपूर्ण अभिलाषाले, सांसारिक बुद्धिले अनेकता र जघन्य अपराधहरू निम्ति आउँदछ। त्यस कारण होसियार रहनुहोस् र यो बुद्धिलाई छोडेर तपाईँ र मैले चाह गर्नुपर्ने त्यहाँ अर्को उत्तम र साँचो बुद्धि छ। आजको वचनको दोस्रो बुद्धा साँचो बुद्धि। सो हामी झुटो बुद्धि हामीलाई लिएर हामी होसियार हुन्छौँ। साँचो बुद्धि हामी को विषयमा हामी हेर्नेछौँ। साँचो बुद्धि के हो? साँचो बुद्धिलाई हामी कसरी परिभाषित गर्न सक्छौँ? एकजना प्रभुको छन् आर्सी स्पलले साँचो बुद्धिलाई मुक्तिको लागि कृतज्ञ भए परमेश्वरलाई प्रसन्न पार्ने जीवन जिउने उद्देश्यले परमेश्वरले प्रकट गर्नुभएको कुरालाई जीवनमा लागू गर्ने मानसिकताको रूपमा उहाँले वर्णन गर्नुहुन्छ। सो त्यसै गरी पास्टर एलिस्टर बेक अनुसार बुद्धिले परमेश्वरको इच्छा, उहाँका उद्देश्यहरूबारे अन्तर्दृष्टि प्रदान गर्दछ र उहाँका उद्देश्यहरू पुरा गर्ने क्षमता दिँदछ बुद्धिले। सुप्रियर, हामी यस अर्थमा बुद्धिमानी हुन चाहन्छौँ। हामी याकुबले भनेको अर्थमा, बाइबलले अर्थमा हामी बुद्धिमानी हुन चाहन्छौँ। हामी संसारको नजरमा बुद्धिमान हुन खोज्दैनौँ। संसारले ख्रिस्टका चेलाहरूलाई वास्तवमा कहिले पनि बुद्धिमान ठान्दैन। सो संसारबाट बुद्धिमानको कदर पत्र पाउने चेष्टा नगर्नुहोस्। सो यदि क्रुसको सन्देश संसारको निम्ति मूर्खता हो भने संसारले तपाईँलाई र मलाई पनि मूर्ख वा पागल भन्दा तपाईँ कति पनि अचम्मित नहुनुहोस्। संसारले तपाईँलाई हेर्नेछ र तपाईँलाई देख्नेछ कि तपाईँ क्रुसको सन्देशलाई सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ कि तपाईँले यसको लागि आफ्नो सबै कुरा गुमाउन तपाईँ तयार हुनुहुन्छ, आफ्नो प्राण समेत पनि जीवन समेत पनि। तब संसारले हेरेर भन्नेछ कि हेर कस्तो पटमूर्ख। संसारले तपाईँलाई हेरेर त्यसो भन्छ भने पनि भन्न दिनुहोस्। सो परमेश्वरको बुद्धि र शक्ति ख्रिस्टलाई निर्लज्जतापूर्वक अस्वीकार गरी क्रुसमा झुन्ड्याउने संसारद्वारा हाय हाय हुनु खोज्नु मूर्खता हुनेछ। सो प्रिय, परमेश्वरको नजरमा हामी बुद्धिमानी हुने कोसिस गर्नेछौँ। त्यसपछि साँचो बुद्धि, त्यसो भए व्यावहारिक रूपमा कस्तो देखिन्छ? एक बुद्धिमानी मानिस कस्तो देखिन्छ? साँचो रूपमा बुद्धिमानी मानिस कस्तो देखिन्छ? यसको विशेषताहरू हामी हेर्नेछौँ 17 पदबाट। त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। सो यहाँनेरि पद 17 साँचो बुद्धिका लगभग 8 विशेषताहरू छन्। 8 विशेषताहरू, यदि तपाईँ आफूलाई बुद्धिमानी ठान्नुहुन्छ भने यो विशेषताहरूलाई ध्यान दिनुहोस् र यो विशेषताहरू एकपछि अर्को वर्णन गरिँदै जाँदाखेरि तपाईँ आफूलाई निहाल्नुहोस्। पहिलो, साँचो बुद्धि शुद्ध हुन्छ। यसको अर्थ साँचो बुद्धि नैतिक रूपमा शुद्ध हुन्छ, साँचो बुद्धि पवित्र हुन्छ, यसले परमेश्वर स्वयंको शुद्धता झल्काउँछ। साँचो बुद्धिमा स्वार्थी अभिलाष र ईर्ष्याको लागि कुनै स्थान हुँदैन, यो शुद्ध हुन्छ। दोस्रो, साँचो बुद्धि शान्तिप्रिय हुन्छ। अर्को शब्दमा, साँचो बुद्धिले शान्तिलाई प्रेम गर्छ, यो झगडापूर्ण मनोवृत्तिबाट मुक्त हुन्छ। साँचो बुद्धि अथवा साँच्चै वास्तवमा बुद्धिमानी मानिस सबैसँग शान्तिसँग बस्न खोज्छ, रोमी 12:18 अनुसार। फेरि पनि म्याथ्यु हेनरी भन्छन् कि जो साँचो रूपमा बुद्धिमानी छन् तिनीहरूले राज्यमा, परिवारमा, समाजमा, चर्चहरूमा, सबै अन्तर्वार्ताहरूमा, सबै लेनदेनहरूमा शान्ति कायम राख्न आफूले गर्न सक्ने जति सबै गर्छन्। के तपाईँ यस अर्थमा साँचो बुद्धिमानी व्यक्ति हुनुहुन्छ? साँचो बुद्धिका तेस्रो विशेषता, तेस्रो चरित्र, यो कोमल हुन्छ र रेफर्मेसन बाइबल स्टडी बाइबलका अनुसार यो विचारशील हुन्छ, यो अरूको भावनाको कदर गर्ने किसिमको हुन्छ। So Matthew and Andrew ka anusar kurakani kramma yo asista ra kathor rupma prastut hudaina. Sancho buddhi komal huncha bhanu garthe yo akramak hudaina yo. Chautho sancho buddhi vicharshil huncha. Buddhiman byakti vicharshil byakti ho. U arko kura sunna ra palana garna ichhuk huncha. Usle apno kura ma jiddi gardaina. Ra panchau sancho buddhi कृपापूर्ण हुन्छ बुद्धिमान व्यक्तिले अरूलाई कुनै सीमा बिना कृपा देखाउँछ उसले अरूलाई 7 गुणा 70 पटक क्षमा गर्छ अरू मानिसहरूको फरक ईश्वर शास्त्रीय अडान र अभ्यास प्रति उसले दया भाव राख्दछ कृपापूर्ण हुन्छ छैटौ साँचो बुद्धि असल फलले भरिएको हुन्छ अर्को शब्दमा भन्ने हो भने बुद्धिमान मानिस असल कामले भरिएको मानिस हो ख्यालमिलले भने चाहिँ उ परोपकारले भरिपूर्ण हुन्छ हि इज फिल्ड विथ बेनेवोलेंस अरूको भलाई गर्ने कुरामा यी बुद्धिमान मानिसले कहिले पनि कन्जुस गर्दैन कहिले पनि कन्जुस गर्दैन सातौं बुद्धिमान मानिस पक्षपात रहित हुन्छ यसको मतलब साँचो रूपमा बुद्धिमान व्यक्तिले मानिसहरूलाई तिनीहरूको हैसियत तिनीहरूको जात तिनीहरूको रूप रङ्गको आधारमा व्यवहार गर्दैन यदि तपाईँ साँचो रूपमा बुद्धिमान मानिस हो भने तपाईँ पक्षपात रहित हुनुपर्छ आठौँ साँचो बुद्धि कपट रहित हुन्छ साँचो बुद्धि स्वर्गबाट आउने बुद्धि साँचो बुद्धिले स्वर्गबाट आउने बुद्धिले यसले भेष बदल्दैन रूप बदल्दैन यसले छल गर्दैन तर यो इमान्दार हुन्छ यो खुला हुन्छ स्थिर र एक समान हुन्छ र एक रूप हुन्छ यो साँचो बुद्धि सो तपाईँ मेरो प्रश्न भने के तपाईँ बुद्धिमान हुनुहुन्छ यस अर्थमा कि तपाईँसँग साँचो बुद्धि छ के तपाईँ याकुबले वर्णन गरेको अर्थमा बुद्धिमान हुनुहुन्छ के तपाईँको जीवनमा यी चरित्रहरू देखिन्छन् यी विशेषताहरू देखिन्छन् सो बुद्धिमानी मानिस त्यो जो मूर्खताबाट उद्धार गरिएको छ र ऊ परमेश्वरको महिमा गर्नको निम्ति ऊ बचाइएको छ त्यो तपाईँ त्यो व्यक्ति भने कि तपाईँको जीवनमा शुद्धता तपाईँको जीवनमा शान्ति प्रिय कुराहरू देखिन्छन् के तपाईँ कोमल हुनुहुन्छ के तपाईँ विचारशील हुनुहुन्छ के तपाईँ कृपापूर्ण हुनुहुन्छ के तपाईँ असल फलले भरिएको पक्षपात रहित कपट रहित हुनुहुन्छ के तपाईँमा यी साँचो बुद्धिका विशेषताहरू भेटिन्छन् यी साँचो बुद्धि कहाँबाट आउँछ यी कुराहरू कहाँबाट आउँछ हामी यसको स्रोतलाई विचार गरौँ साँचो बुद्धिको स्रोत हामीले झुटो बुद्धिको विशेषता यसको चरित्रलाई हेऱ्यौँ त्यसको स्रोतलाई हेऱ्यौँ अनि त्यसको फललाई हेऱ्यौँ हामी साँचो बुद्धिको विशेषतालाई स्रोतलाई र फललाई हेर्दैछौँ साँचो बुद्धिको स्रोत साँचो बुद्धि कहाँबाट आउँछ यो साँचो बुद्धि मुख्यतया पुस्तकहरूबाट आउँदैन यो कुनै अनुभवबाट आउँदैन यो संसारबाट आउँदैन विश्व दाइले भने चाहिँ यो दिनौ काजु बदाम खाएर वा ध्यान गरेर पनि आउँदैन तपाईँसँग धेरै ज्ञान र अनुभव हुनसक्छ ओखर छुट्यो है साँच्ची ओखर छुट्यो तपाईँसँग धेरै ज्ञान र अनुभव हुनसक्छ तर पनि तपाईँ मूर्ख हुन सक्नुहुन्छ मूर्ख अनुभवी व्यक्ति हुन सक्नुहुन्छ तपाईँले धेरै पुस्तकहरू पढ्न सक्नुहुन्छ तर पनि तपाईँ मूर्ख हुन सक्नुहुन्छ तपाईँ केजीको केजी काजु बदाम ओखर खान सक्नुहुन्छ तर पनि तपाईँ मूर्ख हुन सक्नुहुन्छ साँचो बुद्धि स्वर्गबाट आउँछ साँचो बुद्धि माथिबाट आउँछ साँचो बुद्धि परमेश्वरबाट आउँछ पद 17 हेर्नुहोस् न तर जुन बुद्धि स्वर्गबाट आउँछ सो यो स्वर्गमा हुनुहुने परमेश्वरबाट आउँछ यो बुद्धि परमेश्वरबाट हामी कहाँ आउँछ कसरी तिनवटा माध्यमहरू यहाँ दिएको छ तिनवटा माध्यमहरू सरी यहाँ दिएको छैन तिनवटा माध्यम यहाँ दिएको छैन तर तिनवटा माध्यमबाट आउँछ यो विशेष गरी परमेश्वरको उचित भएबाट बाइबलमा दिएको छ ओके परमेश्वरको उचित भएबाट हाम्रो जीवन परिवर्तन हुने कुराबाट र परमेश्वरको वचनद्वारा साँचो बुद्धि हामी कहाँ आउँदछ तिनवटा कुराहरू यो परमेश्वरबाट हामी कहाँ आउँदछ याकुबले ठ्याक्कै यो कसरी आउँछ हामीले बताएको छैन तर हामी हितोपदेशको पुस्तक र बाइबलको अन्य खण्डक पुस्तकहरू जब हामी हेर्छौँ कि साँचो बुद्धि हामी कहाँ तिनवटा माध्यमहरूबाट आउँछ तिनवटा माध्यमहरूबाट साँचो बुद्धि पहिलो हामी कहाँ परमेश्वरको उचित भएको माध्यमबाट आउँदछ हितोपदेश 1:7 भन्छ परमप्रभुको भय नै ज्ञानको सुरुवात हो परमप्रभुको भय नै ज्ञानको सुरुवात हो परमेश्वरको भय मान्नु भनेको उहाँलाई चिन्नु र उहाँलाई आदर गर्नु हो। परमेश्वर पवित्र र धर्मी, कृपालु र दयालु, प्रेमिलो र क्षमाशील हुनुहुन्छ, तर हाम्रो पाप र विद्रोह कारण हामी यसरी परमेश्वर चिन्न र परमेश्वरको आदर गर्न हामी असमर्थ थियौँ। त्यसैले हाम्रो आँखामा परमेश्वरको डर भए थिएन, त्यसैले परमेश्वरले नै हामीलाई भित्रबाट परिवर्तन गर्नुपर्थ्यो। सुप्रिय, यदि हामी बुद्धिमान हुन चाहन्छौँ भने, यदि तपाईँ बुद्धिमान व्यक्ति बन्न चाहनुहुन्छ भने, तपाईँले परमेश्वरको भय मान्नुपर्ने हुन्छ, परमेश्वरलाई माग्नुपर्ने हुन्छ। त्यसकारण याकुबले 1:5 यसरी भनेको छ, यदि कसैसँग बुद्धिको अभाव छ भने उसले परमेश्वरलाई मागोस्। परमप्रभुको भय नै ज्ञानको सुरुवात हो। सो बुद्धि हामी कहाँ परमेश्वरबाट भयको माध्यमद्वारा आउँछ। जब हामी परमेश्वरको भय मान्छौँ, हामी बुद्धिमानी बन्छौँ। दोस्रो, बुद्धि हामी कहाँ हाम्रो जीवन परिवर्तनको माध्यमबाट आउँछ। तितस 3:3 यसरी भन्दछ, किनभने हामी पनि एकपल्ट मूर्ख थियौँ, तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो, उहाँले हामीलाई मुक्ति दिनुभयो। 3:3-4 र बाँकी पदहरूमा। सो ख्रिस्ट परमेश्वरको बुद्धि हुनुहुन्छ, र हाम्रो जीवन परिवर्तनमा, हाम्रो कन्भर्जनमा, हाम्रो रूपान्तरणमा ख्रिस्ट हाम्रो लागि परमेश्वरको शक्ति र बुद्धि बन्नुहुन्छ। र प्रिय, हामी ख्रिस्टलाई दिनहुँ हेर्दै बुद्धिमान बन्दै जान्छौँ। यो तपाईँ साँचो रूपमा परिवर्तन हुनुभएको छैन भने, बुद्धि प्राप्त गर्ने कुरा तपाईँको लागि कठिन मात्र होइन, असम्भव हुनेछ। र कहिले यो कुरामा तपाईँ भुल नगर्नुहोस् कि तपाईँको मार्कसिटको अङ्क तपाईँको बुद्धि तय गर्दैन। तेस्रो, बुद्धि कहाँबाट आउँछ? बुद्धि हामी कहाँ वचनको माध्यमबाट आउँछ। वचनसँग 19:7 भन्दछ, परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानुनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान तुल्याउने। सो हामी कसरी बुद्धिमान बन्छौँ? जसै हामी परमेश्वरको भय मान्छौँ, जसै हामी परिवर्तन हुन्छौँ, र जसै हामी परमेश्वरको वचनलाई हामी अध्ययन गर्छौँ। परमेश्वरको वचन विश्वासयोग्य छ, यसले मूर्खहरूलाई बुद्धिमान बनाउँछ। यदि हामी परमेश्वरले चाहे जस्तो बुद्धिमानी हुन चाहन्छौँ भने, हामीले परमेश्वरको वचन पढ्न र मनन गर्न घन्टौँ खर्च गर्नै पर्छ। हामी यो पुरानो पुस्तक प्रति मोहित हुनैपर्छ। इट्स एन ओल्ड बुक, वी मस्ट बी फ्यासिनेटेड बाई इट। हामीले परमेश्वरको वचनलाई प्रेम गर्नै पर्छ यदि हामी बुद्धिमान बन्न चाहन्छौँ भने। सुप्रिय, के तपाईँ परमेश्वरको वचनलाई प्रेम गर्नुहुन्छ? के तपाईँ परमेश्वरको वचन दैनिक पढ्नुहुन्छ? के तपाईँको बाइबल अध्ययन गर्ने बानी छ? तपाईँलाई अन्तिम पटक आफ्नो बाइबल खोलेर पढ्नुभयो कहिले थियो? यहाँ अहिले बाहेक, यो चर्चको समयमा बाहेक कहिले थियो? गएको हप्ता, अघिल्लो महिना, गत वर्ष, 5 पहिले, कि कहिले थिएन? सायद तपाईँहरूमध्ये कसैले आफ्नो मोबाइल फोन थन्काउनुपर्छ होला र बाइबल पढ्न सुरु गर्नुपर्छ होला। सायद तपाईँहरूमध्ये कतिजना नयाँ गरी जन्मिन आवश्यक छ, किनकि नयाँ जन्म बिना परमेश्वरको वचनप्रति कुनै रुचि हुँदैन। तपाईँ माथिबाट जन्मिन आवश्यक छ। प्रिय, के तपाईँ बुद्धिमानी बन्न चाहनुहुन्छ? यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँलाई परमेश्वरको वचन चाहिन्छ। अर्को अर्थमा, तपाईँलाई सुसमाचार चाहिन्छ। तपाईँलाई सुसमाचार चाहिन्छ। एक संसारको स्थान अनुसार बुद्धिमानी नास्तिकले किन परमेश्वरको अस्तित्वलाई इन्कार गर्छ? किनकि उसले सुसमाचारमा विश्वास गर्दैन। तपाईँहरू मेरो अपोलोजेटिक्सले, तपाईँहरू मेरो बहसले हामीले तर्क जितेर हामी कुनै पनि मूर्ख मानिसलाई ख्रिस्टमा ल्याउन सक्दैनौँ। केवल सुसमाचारको सत्यताले मात्र मूर्खलाई बुद्धिमान बनाउन सक्छ, अनि हामी यही सत्यताद्वारा हरेक दिन बुद्धिमानी बन्दै जान्छौँ। यो तपाईँलाई साधुगुरुले के भन्छ, सहीग्रस्तले के भन्छ, फलानाले के भन्छ, सबै कुरा थाहा छ भने, त्यसको अर्थ तपाईँ बुद्धिमानी हो भन्ने होइन। परमेश्वरको वचनले के भन्छ, र के तपाईँ यस अनुसार जिउनुहुन्छ? त्यस्तै देखाउँछ को बुद्धिमानी छ र को मूर्ख छ भनेर. सो बुद्धिमान मानिस अथवा साँचो बुद्धिको फलहरू के हुन्? यदि झुटो बुद्धिले भाँड मैलो र हरेक किसिमको भ्रष्ट पापहरूतर्फ डोर्याउँछ भने साँचो बुद्धिले कतातिर डोर्याउँछ? 18 पदले के भन्छ हेर्नुहोस् त. शान्ति कायम राख्नेहरूले शान्तिमा छड्छन् र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्. सो यदि सांसारिक झुटो बुद्धिले भाँड मैलो र हरेक किसिमको भ्रष्ट काम उत्पादन गर्छ भने साँचो स्वर्गीय बुद्धिले शान्ति र धार्मिक कार्यहरू उत्पादन गर्दछ. स्वर्गीय ज्ञानले शान्ति र भक्तिपूर्ण जीवनलाई प्रवर्धन गर्दछ. स्वर्गीय ज्ञानले साँचो बुद्धिले परमेश्वरबाट आउने बुद्धिले भक्तिको मार्गतर्फ डोर्याउँछ, शान्तिको मार्गतर्फ डोर्याउँछ, परमेश्वरसँगको मिलाप र मानिसहरूसँगको मिलापतर्फ यसले डोर्याउँदछ. उसको हरेक कार्यहरू धार्मिकताद्वारा चिनिन्छन्. साँचो बुद्धिले धर्मी जीवनतर्फ डोर्याउँदछ. सुप्रियहरू, त्यो दिन आउँदैछ, यस्तो दिन आउँदैछ कि त्यो दिन यो एकदमै क्रिस्टल क्लियर हुनेछ कि कोसँग साँचो बुद्धि थियो अथवा साँचो विश्वास थियो र कोसँग साँचो नक्कली बुद्धि अथवा नक्कली विश्वास थियो. यो एक दिन क्लियर हुनेछ. तर अहिलेलाई भने हामीले आफैलाई हामी विश्वासमा छौँ कि छैन भनी जाँच्नुपर्दछ. र यसको एउटा उत्तम तरिका भनेको याकुबले सोधेको प्रश्नको उत्तर दिएर हो कि तिमीहरूमध्ये बुद्धिमानी को छ, र यसको उत्तर वचन अनुसार आउनुपर्ने हुन्छ. याकुब अनुसार प्रभुको बुद्धि भएकाहरूले, प्रभुको बुद्धि पाएकाहरूले, माथिबाट बुद्धि पाएकाहरूले आफ्नो बुद्धिलाई निस्वार्थ, धर्मी र शान्तिमय जीवनमा देखाउँदछन्। यी फलहरूले हामीलाई क्रिस्चियन बनाउँदैनन् पक्कै पनि, तर यी फलहरूले हामीलाई क्रिस्चियन हो भने चिनाउँदछ. यी फलहरूले हामीले विश्वास गरेको हाम्रो प्रभु र मुक्तिदातातर्फ सङ्केत गरिरहेको हुन्छ. सो यदि हाम्रो बुद्धि निस्वार्थ, धर्मी र शान्तिमय जीवनमा देखिन्छ भने यसले हाम्रो मुक्तिदाताको बारेमा केही मानिसहरूलाई बताइरहेको हुन्छ जो निस्वार्थ, धर्मी र शान्तिमय हुनुहुन्छ. ख्रिस्टले निस्वार्थ, निष्पाप र शान्तिमय जीवन बिताउनु भयो. हामीलाई थाहा छ ख्रिस्टलाई कुनै पनि पाप थिएन, तर पनि उहाँ हाम्रो लागि पाप बन्नुभयो र क्रुसमा मर्नुभयो ताकि हामी परमेश्वरसँग शान्तिमा रहन सकौँ भनेर. सुप्रियहरू, याकुबले यहाँ दुई किसिमको बुद्धिको बारेमा कुरा गरिरहेका छन्. हामीले यसलाई एकदमै क्लासरुममा जस्तो तरिकाले हेरिसकेका छौँ, बुद्धि को विशेषता, यसको चरित्र, यसको स्रोत र यसका फलहरू, यो बुद्धि कस्तो देखिन्छ, यो बुद्धि कहाँबाट आउँछ र बुद्धिले कस्तो परिणाम ल्याउँछ. एउटा बुद्धि स्वर्गबाट आउँछ र अर्को संसारबाट आउँछ. एउटा आत्मिक छ, अर्को शारीरिक छ. एउटा नम्र छ, अर्को घमण्डी छ. एउटा अरू केन्द्रित छ र एउटा अरू केन्द्रित छ र अर्को आफू केन्द्रित छ. एउटाले शान्ति र एकता ल्याउँछ, अर्कोले भाँड मैलो र भ्रम काम फैलाउँछ. एउटाले परमेश्वरको महिमाबारे चासो राख्दछ र अर्कोले यसमा मलाई के फाइदा हुन्छ भनी सोध्दछ. सुप्रियहरू, तपाईँसँग कुन किसिमको बुद्धि छ? पहिलो जस्तो कि दोस्रो जस्तो? तपाईँको जीवनले के देखाउँछ? तपाईँसँग कस्तो किसिमको बुद्धि छ? तपाईँको जीवनले के देखाउँदछ? तपाईँसँग माथिबाटको स्वर्गको बुद्धि छ, स्वर्गबाट बुद्धि छ कि पृथ्वीबाट बुद्धि छ? अनि यसले देखाउँछ कि तपाईँ वास्तवमा को हुनुहुन्छ. तपाईँ कुदा गरेको मानिस हो कि धोकामा परेको एक मूर्ख मानिस हो? आउँछ, हामी प्रार्थना गरौँ.